وہ سارے معاشرتی احکامات جن کا تذکرہ پیچھے بھی ہوا تھا گزار کے، اب آخری تین آیتیں 62 سے 64، اس میں اللہ سبحانہ تعالیٰ نے ایک ایسے مسئلے کی طرف ہماری توجہ دے دی کہ شاید کبھی اس کی طرف توجہ گئی بھی نہ ہوتی اگر یہ قرآن میں نہ ہوتا. ٹاپک لکھ لیجئے، اجتماعی کاموں کو غیر اہم نہ سمجھو. چلتے ہیں آیتوں کے ساتھ ساتھ ہی. انما المومنون الذین آمنوا باللہ ورسولہ، بے شک مومن تو صرف وہی لوگ ہیں جو اللہ اور اس کے رسول پر ایمان لائے. اتنے پہ رک کے سوچئے، ایمان کی شرط ہے کہ اللہ اور اس کے رسول پر ایمان رکھیں. کیا حال ہوتا ہے ان کا؟ وَإِذَا كَانُوا مَعَهُ عَلَىٰ أَمْرٍ جَامِعٍ، یہاں چھوٹا سا کوما لگا لیجئے، جب وہ ہوتے ہیں اس کے ساتھ. کون کس کے ساتھ؟ ہو سے مراد اگر آپ دیکھیں تو رسول یعنی نبی صلی اللہ علیہ وسلم، اور کانو سے مراد آپ کے ساتھ جو ساتھی تھے، اور امرن جامن کہتے ہیں اجتماعی کام کو، ایسا کام جو اجتماعیت کی ضرورت ہو، جس کو کامن کاز کہہ سکتے ہیں. جب وہ اس کے ساتھ کسی کام پر ہوتے ہیں، اجتماعی کام پر، لم یذهبوا، وہاں سے بالکل نہیں جاتے. کب تک؟ حتی یستاذنوہ، یہاں تک کہ وہ ان سے اجازت نہ لے لیں. اس آیت کے شان نزول میں روایات میں آتا ہے کہ غزوہ خندق کا موقع تھا، جب مسلمانوں پر حملے کے لیے مشرکین دوسرے گروہوں کے ساتھ مل کر حملہ کرنے کے لیے تھے. ٹارگٹ بہت سخت تھا، کام زیادہ تھا، لوگ تھوڑے تھے. خود نبی صلی اللہ علیہ وسلم اپنے صحابہ کے ساتھ خندق کھودنے میں مصروف تھے، لیکن اس نازک وقت پہ بھی منافق لوگ اول تو آنے میں سستی کرتے تھے، اور اگر منہ دکھانے کو آ جاتے، تھوڑا سا کام کرتے اور چپکے سے غائب ہو جاتے. اس کے برعکس سچے مومن جو تھے وہ محنت کر رہے تھے، مجبوری کسی کو کوئی پیش آتی تو نبی صلی اللہ علیہ وسلم کے پاس آتے، تو اجازت لے کر آتے. اس پر یہ آیت نازل ہوئی. تو اس آیت کا پہلا حکم تو یہ پتہ چل گیا کہ نبی صلی اللہ علیہ وسلم کی مجلس سے بغیر آپ کی اجازت کے چلے جانا حرام تھا. کب؟ علی امرن جامن، صحابہ جاتے تھے محفلوں سے اٹھ کے، وہ عام محفلیں ہوتی تھیں، جب اللہ کے نبی نے کال دی ہو، پھر کوئی وہاں سے ہٹ نہیں سکتا تھا جب تک کہ وہاں سے اللہ کے نبی کی اجازت نہ دے. اور یہ حکم نماز کے لیے بھی تھا، یہ حکم جہاد کے لیے بھی تھا، یہی حکم جمعے کی نماز کے لیے بھی تھا. حتیٰ کہ جمعے کی نماز کے دوران اگر کسی کو جانا پڑتا تو وہ نبی صلی اللہ علیہ وسلم کے سامنے آ کے کھڑا ہو جاتا، پیچھے سے آپ سے نظر ملتی، اشارے میں آپ سے اجازت مانگتا کہ میں جا سکتا ہوں. اگر آپ اشارے سے کہتے چلے جاؤ تو چلے جاتا، اگر اجازت نہ دیتے تو بیٹھ جاتا. آیت پوری کر لیں، پھر اس پہ ہم بات کریں گے انشاءاللہ صحابہ کے عمل پہ. اب ہوتا کیا؟ کہا کہ جب وہ وہاں ہوتے ہیں تو وہ خود نہیں جاتے. یہ تو سچے مومنوں کی بات ہے، ڈسپلن، امیر کی اطاعت، عزت اور اجتماعی کاموں کی اہمیت اور نظم و ضبط، ایسا تھا کہ وہ چلتے ہیں. ان الذین یستاذنونک، جو لوگ آپ سے اجازت مانگتے ہیں، یعنی کوئی اتنی بڑی مجبوری ہو جاتی ہے کہ جانا ہی ضروری ہے تو خود نہیں جاتے جب تک کہ آپ سے اجازت نہ مانگے. اولئک الذین یؤمنون باللہ ورسولہ، یقیناً یہی لوگ ہیں جو آپ سے اجازت طلب کرتے ہیں، وہی ایمان رکھتے ہیں اللہ پر اور رسول پر. اگر ایسے لوگ جو مجبوریوں کی وجہ سے وہاں سے جانا چاہیں تو آپ کیا کیجئے؟ آپ کو اب نبی صلی اللہ علیہ وسلم کو حکم دیا جا رہا ہے، فیض تازنو کا، جب وہ آپ سے اجازت مانگیں، لی باد شانہم، اپنے بعض کاموں کے لیے، یعنی شان کہتے ہیں اہم کام کو، سورہ رحمان میں بھی پڑھتے ہیں نا، کل یوم ہوا فی شان، وہی ہے یہ لفظ، کہ اللہ تو ہر دن کاموں میں ہوتا ہے، یعنی اہم کام، عام کام نہیں، بہت اہم کام، جس کو آپ کہہ سکتے ہیں کہ جو مجبوری ہے، جس کو ضروری کرنا ہے. جب کبھی وہ آپ سے اپنے کسی ضروری کام کے لیے اجازت مانگے، اب آپ کو چوائس ہے، فاضل لمن شئت منہم، تو آپ جس کو چاہیں اجازت دے دیجئے، اور جو چلا جائے آپ کی اجازت لے کر بھی، اس کے لیے بھی، واستغفر لهم اللہ، ان کے لیے اللہ سے استغفار کیجئے. کیوں؟ کیونکہ ایک اجتماعی کام سے پیچھے رہ کر نیکی سے محروم ہو گئے ہیں، گناہ ہو سکتا ہے، ایمان والوں کو چھوڑ کر اکیلے اپنے ذاتی کام پہ چلے گئے، گویا کہ اجتماعی کام پر انہوں نے ذاتی کام کو اہمیت دی ہے، یہ گناہ تو ان سے ہوا ہی ہے، چاہے مجبوری میں ہوا ہے۔ تو آپ ایسے وقت میں پھر ان کے لیے معافی مانگیں، کس کے لیے آپ معافی مانگیں گے؟ جس نے آپ سے اجازت لی ہے کہ کوئی بات نہیں، اللہ تعالیٰ اس کی مجبوری تھی، آپ اس کے اس معاملے کو آسان کر دے، اس کو اس پہ پکڑنا نہیں ہے۔ ان اللہ غفور الرحیم، بے شک اللہ تعالیٰ بخشنے والا اور مہربان ہے۔ خیر، آیت پوری کرتے ہیں اگلی بھی، پھر اس کا اکٹھا ہی ایک مضمون بنتا ہے، وہ بات کر لیں گے۔ جب یہ ہو گیا تو ٹھیک ہے، ساتھ ہی مومنوں کو بھی نصیحت کر دی، آیت 63 میں، لا تجلوا دعاء الرسول بینکم، تم لوگ رسول کے بلانے کو ایسے نہ سمجھ لو جیسے کا دعا بعدکم بعدن، جیسے تمہارا آپس میں ایک دوسرے کو بلانا۔ یہاں لفظ دعا ہے نا، یہ تین مختلف معنوں میں آتا ہے، نمبر ایک بلانا، پکارنا اور دعا مانگنا، رسول کی دعا۔ تینوں معنوں کو اگر الگ الگ کر لیں گے تو پہلا معنی کیا ہوا؟ کہ جب رسول تمہیں بلاتا ہے کسی کام پہ تو اس کو عام بات نہ سمجھا کرو، رسول کا بلانا بڑی خوش قسمتی ہے تمہارے لیے کہ اس نے تمہیں کسی کام کے لیے بلایا، تو تم اس پہ اپنی مرضی سے نو نہیں کہہ سکتے، یہ مراد ہے۔ حتیٰ کہ تم نماز پڑھ رہے ہو اور رسول تمہیں بلائے تو تمہیں جانا پڑے گا، ایسے واقعات آپ پیچھے سن چکے ہیں نا، کسی کام سے اللہ کے نبی نے سب کو بھیجا اور خود نماز شروع کر دی، جب نماز پڑھ سے فارغ ہوئے تو ایک صحابی پیچھے نماز پڑھ رہے تھے آپ کے ساتھ، نفل تھی، پوچھا تم نہیں گئے؟ کہا اللہ کے نبی میری سواری تیز ہے، میں نے سوچا کہ میں بعد میں بھی چلا جاؤں گا تو ان کے ساتھ مل جاؤں گا، میں آپ کے ساتھ نماز پڑھنے کا اجر کیوں کھاؤں؟ تو آپ نے فرمایا کہ اب تم جب مرضی جاؤ، تم کبھی ان کے اجر کو نہیں پا سکتے۔ یعنی حتیٰ کہ نماز کی بات ہے۔ پھر اسی طرح دیکھیے، جہاد کے لیے جو لوگ نہ آئے اللہ کے نبی کی پکار پہ، کعب بن مالک، حلال بن امیہ اور مرارہ بن ربی، 50 دن تک سوشل بائیکاٹ ان کے ساتھ ہوا، اتنی سختی تھی اس بات میں۔ اور نماز ہو جماعت کی اور لوگ مسجد میں نہ آئیں تو اللہ کے نبی کا جو غضب اور غصہ بھڑکتا تھا، آپ نے فرمایا کہ میرا دل کرتا ہے کہ امامت کے مسلح پہ کسی اور کو کھڑا کروں اور میں جاؤں اور ان کے گھروں میں آگ لگا دوں، یہ نبی کہتا ہے۔ اللہ کی بات دیکھ لیجئے۔ تو پہلا معنی کیا؟ کہ جب تمہیں نبی بلائیں تو پھر تم اس کو آسان نہ سمجھو۔ اور پچھلی آیت سے اگر اس کو جوڑیں تو بلانے سے مراد ہے اجتماعی کام کے لیے جب بلائیں، دین اینڈ دیئر، پھر یہ نہیں کہ اچھا شام کو جاتی ہوں، چاہتی ہوں، جس وقت میسج ملے فوراً چل پڑو۔ کیوں بھائی؟ اس لیے کہ نبی پاک صلی اللہ علیہ وسلم کبھی کسی کو بے مقصد اور بے وجہ نہیں بلاتے۔ آج ہمارے پاس تو نبی نہیں ہے، تو ہمارے لیے اس آیت کا کیا حکم ہے؟ اطاعت کرو، جب نبی کا کوئی کام، کوئی حکم، کوئی بات آ جائے تو ان کی اطاعت کرو، اس کو اہمیت دو، آپ کی بات کو عام لوگوں کی بات نہ سمجھو۔ اسی طرح دیکھیے، بلانے کا جو معنی ہے نا، بلانے کے لفظ کے اندر ایک اور بھی لفظ چھپا ہوا ہے، اور وہ کیا ہے؟ کہ جب تم نبی کو پکارو، پکارنے کا معنی، تو وہ کیسے؟ عام لوگوں کے نام لے کے پکارتے ہو، نبی کا نام نہ لو۔ پورے قرآن میں یا محمد کہیں نہیں آپ کو کہا گیا؟ سورہ حجرات میں ہم ڈیٹیل سے یہ حکم پڑھیں گے کہ بدو آتے تھے، باہر سے آ کے پکارتے تھے، یا محمد اخرج صلی اللہ علیہ وسلم، تو منع کر دیا کہ ایسا نہ کرو، لا تجہروا بالقولی، اپنے رسول کو اونچی آواز سے نہ پکارو۔ آج جو لوگ جا کے آپ کے روزے پہ جا کے اونچی اونچی دھاڑے مارتے ہیں، وہ پھر کس حکم میں آتے ہیں؟ تیسرا معنی، رسول کی دعا کو عام نہ سمجھو، رسول کی دعا قبول ہوتی ہے اور اسی طرح اس کی بد دعا بھی قبول ہوتی ہے۔ ڈرو اس بات سے کہ تم اللہ کے رسول کی بد دعا نہ لے لو۔ دیکھیے، دعا جو دل سے نکلتی ہے نا، وہ دعا ضرور لگتی ہے۔ آپ کسی کا دل خوش کرتے ہیں، آپ کوئی نیکی کرتے ہیں، کسی کی بات مانتے ہیں، میں کہتی ہوں صرف اس کے جواب میں کوئی آپ کو دو لفظ کہہ دیتا ہے نا کہ بارک اللہ فی امان اللہ، اللہ تم پہ رحم کرے، کچھ بھی ہو سکتا ہے، وہ برکت آپ کی زندگی میں خوشیاں بھر دے۔ ہم ان باتوں کو رسم سمجھتے ہیں، حالانکہ بارک اللہ کیا ہے؟ دعا ہے، تمہیں اللہ اس میں برکت دے، اللہ تم پہ رحم کرے، تم سیف ہو۔ تو اللہ کے نبی کی دعائیں لو، یہ مراد تھا اس سے۔ اور اللہ کے نبی کی دعا بھی قبول ہوتی تھی، بد دعا بھی قبول ہوتی تھی۔ مثلا حضرت انس رضی اللہ تعالیٰ عنہ 10 سال کی عمر میں آپ کے خادم خاص بن کر آئے، اور اللہ کے نبی نے ان کو دعا دی کہ اللہ ان کو لمبی عمر بھی دے اور ان کو مال اور اولاد بھی دے۔ تو نتیجہ کیا نکلا؟ 100 سال کی عمر میں فوت ہوتے ہیں، और दौरे सहाबियत इन पे पूरा हुआ और इनके 100 के करीब हाफिज बेटे और पोते और नवासे थे। एक औरत आई आपके पास, कहने लगी कि मुझे मिर्गी का दौरा पड़ता है, अल्लाह के नबी मेरे लिए दुआ कर दें। तो आपने कहा क्या ख्याल है, दुआ कर दूं या फिर ये बीमारी तेरे गुनाहों का कफारा बने? कहा अच्छा चले फिर आप अल्लाह से ये दुआ कर दें कि मेरी बीमारी अगर है भी तो मेरा पर्दा ना खुले, सतर ना खुले मेरा। अल्लाह के नबी ने दुआ की और कहते कि उसके बाद कभी उस पर ऐसा दौरा नहीं पड़ा कि जिससे उसका सतर खुल जाए। फिर इसी तरह हजरत अबू हुरैरा रज़ी अल्लाह तआला अन्हु, अल्लाह के नबी ने उनको शरह सदर की दुआ दी थी कि अल्लाह तुम्हारा सीना खोले, तुम्हारा हाफ़ज़ा तेज़ करे। कहते उसके बाद तो बस मैं एक आयत पढ़ता था तो मुझे याद हो जाती थी। अपनी माँ के लिए इन्होंने अल्लाह के नबी से दुआ की थी कि अल्लाह के नबी मेरी माँ इस मिशन में मेरे साथ नहीं है, आप मेरे लिए दुआ करें। बस ये बात कह के घर गए तो देखा तो गुस्ल की आवाज़ें आ रही थी, बाहर खड़े हो गए। थोड़ी देर बाद माँ बाहर निकली, कहने लगी अशहदु अल्ला इलाहा इल्लल्लाह अशहदु अन्ना मुहम्मद रसूलुल्लाह। माँ का सीना खुल गया। तो अल्लाह के नबी की दुआ लगती है। हजरत उमर के लिए आपने दुआ मांगी कि अल्लाह इस्लाम दे दे इसको, उमर को इस्लाम मिल गया। तो नबी की दुआ लेना कोई छोटी बात है। हजरत इब्ने अब्बास रज़ी अल्लाह तआला अन्हो, अल्लाह के नबी ने उनके लिए फहम की दुआ की थी कि इनको कुरान का फहम दे, उनको मिल गया। इस तरह उम्मे हराम थी एक औरत सहाबिया, अल्लाह के नबी ने कहा कि एक लश्कर है वो पानी पर जाकर जहाद करेगा। कहने लगी अल्लाह के नबी आप मेरे लिए दुआ कर दें कि मुझे अल्लाह उसमें ले जाए और शहादत दे। आपने दुआ कर दी और वाकई अल्लाह के नबी के बाद ये लश्कर गया और ये अपने घोड़े से गिरी और सिसली के मुकाम पे इनकी कब्र है, वहाँ शहीद हुई और दफन हो गई। तो इसी तरह नबी की बददुआ भी लगती है। किसको बददुआ दी नबी ने, क्या कभी दी? बिल्कुल दी। एक मौके पे, यही खंदक का ही मौका था, तो खंदक खोते खोते नमाज असर कज़ा हो गई। तो आपने फरमाया कि अल्लाह इन काफिरों के घरों को आग से भर दे कि जिनकी वजह से हमारी सलातुल वुस्ता फौत हो गई। फिर इसी तरह अबू लहब के दो बेटे जो अल्लाह के नबी के दामाद थे, लेकिन उन्होंने जब आपको तकलीफ दी इस्लाम की दुश्मनी की तो आपने कहा कि अपने कुत्तों में से किसी कुत्ते को इसके ऊपर मुसल्लत कर दे। जंगल में सफर के दौरान एक शेर आया और इस शख्स को खा गया। वहां बैठ के अपने लोगों को इर्द गिर्द अपने यूं बिठा के, तो बीच में सो रहा था, ये खौफ था इसके दिल में, शेर आया सबको फलांगता हुआ इसके ऊपर हमला किया और इसकी मुंह से बात निकली कि मोहम्मद ने मदीना में बैठे बैठे मुझे इस जंगल में मरवा दिया सल्लल्लाहु अलैहि वसल्लम। दुश्मनों तक को भी पता था कि नबी की बात सच है। फिर मक्का का कहत, कहा कि अल्लाह जैसे हजरत यूसुफ के दौर में कहत आया तो मक्का वालों पे आ। एक शख्स नबी सल्लम के सामने उल्टे हाथ से खा रहा था, आपने कहा दाएं हाथ से खाओ। कहा नहीं यस्त थी, मैं नहीं खा सकता, तकब्बुर से कहा। उसने कहा ला मैं नहीं खाऊंगा। तो अल्लाह के नबी ने कहा कि नहीं यस्त थी, अब तो कभी नहीं खा सकेगा। और साहबी कहते कि उसका हाथ शल हो गया, हमने कभी उसको उठता नहीं देखा। तो नबी की दुआ की तरह बददुआ दोनों ठीक नहीं। इस तरह नबी ने अपनी उम्मत के लिए दुआ की, ए अल्लाह मेरी उम्मत की सुबह में बरकत दे, अल्लाहुम्मा बारिक ली उम्मती फी बुखूरिहा। तो आज भी देखिए फजर के बाद आप ना सोएं तो अल्लाह ताला आपको बहुत बरकत देता है। फिर इसी तरह हदीस में आता है, आपने फरमाया कि जिसने मेरी हदीस पढ़ी उसको सुना याद किया अल्लाह उसके चेहरे को खैरोताज़ा कर दे। तो आज भी ये चीज़ मौजूद है। तो लिहाजा नबी की दुआ को आम ना समझो, किसी की दुआ लेना ये बड़े नसीब वाले लोगों की बात होती है, लिहाजा तुम ऐसा ना करो। लेकिन कुछ लोगों का अमल, फिर अब पीछे वाला टॉपिक कंटिन्यू हो रहा है पिछली आयत वाला, कद यालमुल्लाहुल्लज़ीना, बेशक अल्लाह जानता है उन लोगों को, यतसल्ललूना मिनकुम लिबासन, जो तुम में से एक दूसरे की ओट लेकर खिसक जाते हैं। दो लफ्ज़ हैं इस आयत में मुश्किल, नंबर एक यतसल्ललून। यतसल्ललून क्या है? सीन लाम लाम से, पीछे पड़ा आपने लफ्ज सुलाला, वही लफ्ज है ये। सुलाला कहते हैं निकालना, सत खींचने के मन में। सलील कहते हैं अरबी जबान में बच्चे को, क्योंकि वो मां और बाप का निचोड़ होता है। इसी तरह नस्ल को भी कहते हैं, ऐसे निकालना कि पता भी ना चले। और आप देखिए कि नस्लें ऐसी बढ़ती जा रही हैं, कल हम बच्चे थे आज बच्चों के बच्चे बड़े बड़े हो गए। तो इसको सिलाला स्नीक आउट होना, किस तरह होते थे लिबाजन, इस तरह निकलते थे कि नबी सल्लम को पता भी ना चले कि हम निकल गए हैं। लिबास का लफ्ज लौस से है, लाम वाउजाल, आड़, किसी की आड़ या ओट लेकर खिसकना, गैर महसूस तरीके से काम करना कि दूसरे को पता ना चले। इशारा है इसमें उन लोगों की तरफ के जो अल्लाह के नबी की महफिलों से चुपके से खिसक जाते थे और इजाजत भी नहीं लेते थे। ऐसे लोगों का अब जरा अल्लाह की जरा पकड़ का अंदाज देखिए, फल यखसर अल्लज़ीन युहालिफूना नमरी। तो ऐसे लोगों को डरना चाहिए जो मुखालफत करते हैं उसके हुक्म की, नबी ने कहा, नहीं जा सकते। उन्होंने कहा, हम जाएंगे, चुपके से चले जाएंगे। किस बात से डरे? अंतुसी बहुम फितना, कि उनको फितना पहुंचे, आजमाइश आ जाए। औ युसी बहुम अजाब अलीम, या उनको दर्दनाक अजाब आए। यहां फितने से मुराद है इस गुना पर दुनिया में पकड़ आ जाए, और अजाब अलीम से मुराद है कि आखरत में इनकी पकड़ ना हो। और फल यहजर जो लफ्ज है ना, हजरा, पीछे भी गुजर चुके पहले पारे से, हजर अल मौत, इसके दो मानी होते हैं, मुख्तात रहना, टू बी केयरफुल, और डरना। मुनाफिकीन कान से दिल चुड़ाते थे, टाल जाते थे, अल्लाह के नबी को बातों में लगाकर या उनसे चुपके से बगैर उनको बताए बच के बाहर आते, और बाहर आके खुशियां मनाते, बगलें झाड़ते, खुशकिस्मती तसव्वुर करते, कहते देखा आज भी निकल आए हैं, बताया ही नहीं हमने नबी को। अल्लाह कहते मत डरो, मत इस बात से बेखौफ हो जाओ कि अंतुसीबहुम फितना, नबी की महफिल से निकल तो आए हो लेकिन तुम बाहर आके पकड़े जाओगे। इमाम जाफिर रहमतुल्लाह कहते हैं कि यहाँ फितने से मुराद है जालिमों का तसल्लत, कि जब कौम में इस तरह से दीन के कामों से मुंह फेरती हैं तो अल्लाह बुरे लोगों को हुक्मरान कर देता है। चोर भी तो आप देखिए ना, आपके ऊपर मुसल्लत हो जाते हैं। तो गोया कैसे लोगों को यहाँ डराया गया। और हकीकत यह कि जब बंदा अल्लाह के किसी काम से पीछे होता है तो उसका वो काम रहता नहीं है। याद रखिए, दुनिया बनाने के लिए कुछ बचाते हैं ना नेकी में से, तो वो बचता नहीं है। नमाज से भाग गए, जुमे की नमाज में देर से आए, जल्दी निकल गए, इमाम साहब ने कहा सलाम अलैकुम रहमतुल्लाह, सलाम अलैकुम रहमतुल्लाह, और सीधा उठ के जूती पकड़ी भागे, ताकि जी फंसे ना रश में ना, और कहीं चंदे की कोई अपील ही ना आज फिर मौलवी साहब कर दें। पता चला बाहर सड़क पे फंस गए, आधा घंटा गाड़ी आपकी फंसी रही फंसी रही। याद रखिए, नेकियों के लिए कुर्बानियां देनी पड़ती हैं। अब यहाँ वो बात पूरी हुई है जो आयत 62 के शुरू में थी। देखिए, जिस तरह अल्लाह ताला ने ईमान की निस्बत के साथ ये बात कही थी ना, वापस चाहिए आयत 62 पे, हम इसके अंदर से कुछ चीज़ों को इसके साथ ही लेते हैं। अल्लाह सुबहान तआला ने ईमान वालों की ये खूबी बताई कि इन्नमल मोमिनून अल्लज़ीना आमनु बिल्लाहि व रसूलिही ज़ा कानू माहु अला अम्रिन जामिन। मोमिनों के ईमान का हिस्सा है जो अल्लाह और उसके रसूल पर ईमान लाते हैं कि जब इज्तमाई काम हो तो वो अपने आप को बचा के न रखे। इसी को शायर कहता है कि तू बचा बचा के न रख किसे कि तेरा आईना, जो शिकस्ता हो तो अजीज तर है निगाह आईना साज में। ये जान, ये माल, ये जिस्म, ये जुस्सा, ये दौलत, ये माल, जितना अल्लाह से बचा के रखोगे उतना ये बचेगा नहीं है। अब ये बात पढ़ने के बाद, जिसको अगर हम आयतों के तनाजर के साथ देखें और साथ ही साथ इसको हम अपने अमल के लिए देखिए, तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फितरत शिनास भी थे, मौका महल देखते भी थे, हर वक्त हर एक को नहीं बुलाते थे और किसी को किसी ऐसे काम का हुक्म नहीं देते थे कि जो वो कर ना सके। इसके बावजूद वो लोग जिनके दिल खोटे थे वो दीन के तकाजों को पूरा नहीं करते। याद रखिए, दीन का काम हो या कोई भी हो, कुर्बानी मांगता है। दुनिया के जो काम होते हैं क्या उसमें कुर्बानियाँ नहीं हैं? वो कुर्बानियाँ लोग खुशी से देते हैं, सुबह उठने का वक्त हो या रात देर से आने का हो, भारी फीसें देने का काम हो, बड़ी बड़ी किताबें खरीदने का हो, राइड का इंतज़ाम बच्चों का करना हो या उनको हॉस्टल्स में छोड़ना हो, लोग शौक से करते हैं। लेकिन सबसे बड़ा जो उम्मत मुस्लिमा का आज मिसहैप है वो क्या है कि अल्लाह के कामों को वैसे नहीं करते जैसे अपने कामों को करते हैं। ख़ास तौर पर अल्लाह ताला यहाँ हमें बताता है कि देखो, परमिशन लो, तुम तो इन्फॉर्म भी नहीं करते। ये जो बात है ना कि तुम अल्लाह के नबी की महफिल से जो निकलते हो, अफसोस की बात है कि आज हमारा हाल क्या हो गया कि दीन के नाम पर आप मस्जिदें हैं, नमाजें हैं, जिहाद है या कोई काम है, लोग दीन के काम को उस तरह संजीदा नहीं लेते जैसे अपना लेते हैं। अल्लाह ताला कहते हैं जो काम अल्लाह के लिए किया जाए, जहाँ अल्लाह के नाम पर लोग जमा हो, वहाँ अपनी मर्जियाँ नहीं चलेंगी। इस जगह को जंगल ना बनाओ। ये कोई तफरीका नहीं है कि जब दिल चाहा आ गए, जब दिल चाहा चले गए, जिसका दिल चाहा हाजिर, जिसका दिल चाहा ना हाजिर। अपना जाती काम होता है ना, एक टांग पर खड़े होकर भी भुगते हैं क्योंकि जिम्मेदारी है। आप देखिए कि दुश्मन आ जाए और फौजी अपनी जगह पर ना हो, नुकसान क्या होगा? सिर्फ उस फौजी को नुकसान होगा नहीं, पूरी कौम भुगतेगी। आप पता है कि मैदाने जंग से भागना कबीरा गुनाह है, क्योंकि उसमें अपनी जान बचाकर कौम की जान बचा दी। आज भी अगर फौज की इस्तेलाह में कहीं दुश्मन आ जाए और फौजी अपनी जगह से हटा ना, चाहे पानी पीने गया, मिसाल है, तो कोर्ट मार्शल होता है। उस फौजी को कोर्ट में ले जाते हैं कि जी आप बताइए कि आप वहां क्यों नहीं थे, क्यों इतना संजीदा है। और आप देखिए सूरत का आखिर, पूरी सूरत अहकामात से भरी हुई, नूर, और आखिरी हुक्म क्या है? इज्तमाई काम, ये है इकामते दीन। दीन का काम पनप ही नहीं सकता जब तक उसके लिए सर तोड़ वाले लोग ना हो। मसला क्या है कि जब हम कहीं जॉब करते हैं, कमिटमेंट भी होती है और उसमें हमें पैसे मिलते हैं, कभी कोई अपनी जॉब के साथ ऐसा काम करे कि जब दिल चाहे आए, जब दिल चाहे चले जाए, आखिरी वक्त पे बता दे, और बताए ना भी तो कोई बड़ी बात नहीं है, कितने दिन वो जॉब कायम रहेगी, पे मिलेगी उसको? उसको तो लोग इस तरह निभाते हैं कि घर मेहमान भी बैठे हैं, नहीं जी बेगम साहिबा जॉब पे गई हैं, बच्चे मियाँ खिला रहे हैं, बेगम जॉब पे गई हैं। लेकिन जब दीन का मामला आता है तो परेशान होते हैं। वजह क्या है? इसलिए कि एक का निकलना सबको मिसफिट कर देता है। ये दीवार है ना, अगर इसमें से सिर्फ एक ईंट निकल जाए तो उसके इर्द गिर्द की चार ईंटें जो उसके सहारे पे थी वो भी तो हिल जाएंगी ना। जब एक निकलता है तो बाकी भी सोचने लगते हैं कि अच्छा हम फिर क्यों बैठे, ये चले गए तो हम क्यों नहीं जा सकते, हमारी भी मजबूरियां। जंग तो जंग है, जुमे के खुतबे के दौरान भी नहीं जा सकते थे साहबा, और आज मैं और आप कैसे इस चीज को अपने ऊपर नहीं ले सकते। और अमूमन देखिए कि निकलने के जो उजर होते हैं ये बनावटी होते हैं। जिसको आखरत के अजर का यकीन होगा ना, वो तो इसे एक चट्टी समझेगा। इसलिए अल्लाह कहता है कि वस्तग़फिर लहुम, इन्होंने पीछे रहकर एक तो अपना नुकसान किया, इस पे इस्तग़फार करें। ये लिखेंगे आप पॉइंट्स, क्यों इस्तग़फार करें नबी उनके लिए। नंबर एक, नेकी से पीछे रह गए हैं, आपसे इजाजत ली है, अल्लाह का शुक्र है, आप उनके लिए दुआ कीजिए। और दूसरी बात है कि उन्होंने पीछे रहकर नबी को दुख दिया, नबी का दिल दुखाया है। तो इनको बता दो कि ये अक्लमंदी नहीं, ये महरूमी है, तुमने नफे का नहीं नुकसान का काम किया है। याद रखिएगा ये बात कि इज्तमाई कामों में सब एक दूसरे की जरूरत होते हैं, ना कोई काम बड़ा होता है ना छोटा होता है। जैसे आपके कि मेरे इतने से के ना होने से क्या होगा, मिसाल अपनी गाड़ी की ले लें, छोटी सी एक तार निकाल दें आप बोनट में से तो गाड़ी नहीं चलती। आप वो छोटा सा तार थे जो उस इज्तमाई काम को खूबसूरत करने वाला था, आप हट गए, नुकसान क्या हुआ? क्या आज दीन का काम पनप नहीं रहा? क्या वजह है? लिखिए जरा, क्या वजह है कि आज जितने धूम धड़के और शोरों गुल के बावजूद दीन नहीं पनपता? नंबर एक, आपस में उल्फत नहीं रही, अल्लफबई न खुलू भी है। फिर दूसरी बात है कमिटमेंट नहीं निभाते। तीसरी बात है साथियों पे एतमाद ही नहीं है, रुहमा बैनहुम नहीं है। फिर अगली वजह, आपस में बदगुमानियां हैं। हाँ, मुझे इधर खड़ा कर दिया, मैं जूते सीधे करूं, हाँ मैं इस काम पे हूं, लो कोई नहीं ये कोई और भी कर लेगा। फिर अगली वजह ये कि दीन के फायदे की बजाय अपने फायदे के लिए करते हैं, और अपना फायदा क्या? सवाब। जब तक इजीली कर सकते हैं सवाब ले लिया, अब सॉरी अब मुश्किल हो गया, अब सवाब नहीं चाहिए। जो अपने फायदे के लिए दीन का काम करेगा ना, वो कभी किसी मजबूरी के वक्त नहीं करेगा। फौरन शैतान कहेगा इस वक्त सवाब कुछ और है, वो कर लो। जो दीन के फायदे के लिए करता है वो कभी नहीं हटता। फिर एक और वजह कि दीन के काम को लोग अपना काम नहीं समझते, सिर्फ सवाब के हसूल के लिए करते हैं। आपको पता है कि दीन का काम तो छोड़िए, इबादत थी, उमरा। हजरत उमर रजी अल्लाह उन्होंने अल्लाह के नबी से इजाजत मांगी, अल्लाह के नबी मैं उमरा कर रहा हूं, गोया कि इजाजत मांगना था। आपने फरमाया कि हाँ जाओ और अपने भाई के लिए दुआ करना ए अबू हफ्स। अब यहाँ आप छोटी सी बात समझिएगा, बहुत ही रकीक बात है। और वो क्या है कि हजरत उमर उमरे पे जा रहे थे और नबी से इजाजत ली, क्या नबी ने उनको रोका? उस वक्त कोई जरूरत नहीं थी रोकने की, कोई ऐसी जंग नहीं लगी हुई थी, उमर की जरूरत नहीं थी। बजाय इसके कि रोकते, आपने कहा जाओ बल्कि मेरे लिए दुआ भी करना, ये फायदा होता है बताने का। और अगर उमर के जाने के बाद पता चलता कि उमर को तो गए हुए भी माशाल्लाह 10 दिन हो गए हैं, तो क्या वो दुआ उनको मिलती या उनसे लेते? अल्हम्दुलिल्लाह आज इसी बिल्कुल हदीस पे अमल के लिए साथी जब एप्लीकेशन देते हैं, यहाँ तो भी कोई मैंने इस तरह का सेटअप देखा नहीं है, या मैं इतना इन्वॉल्व नहीं हूँ इस कामों में, لیکن الحمدللہ نوروے کا ہم نے یہ رکھا ہوا ہے کہ جس کو بھی جانا ہے ہم جائیں گے، سب کو بتایا ہوا ہے الحمدللہ، اسی میں اب جینا ہے اسی میں مرنا ہے، یہ کوئی ہمارا ایک سال کا اب کام نہیں، آپ حج پہ بھی جائیں، پاکستان بھی جائیں، گھومنے بھی جائیں، اپلیکیشن دے دیں، کب؟ جب آپ نے پروگرام پلان کرنا ہے. آپ ٹکٹ کرا کے بتاتے ہیں تو اس کا کیا فائدہ؟ کیا ہمارے اندر اتنی ضرورت ہے کہ آپ کی ٹکٹ کٹوا دیں؟ لیکن آج صبح ہی مجھے، میں کہتی ہوں اللہ کا کلام کیسے، حالات دیکھیے کیسے بن جاتے ہیں. آج مجھے صبح ایک ایسی بات پتہ چلی کہ، اور اتفاق دیکھیے اس وقت بالکل میں یہی آیتوں کی تیاری بھی کر رہی تھی، ہماری ایک ساتھی ہیں تو میں کافی ایک مہینہ ڈیڑھ پہلے بات ان سے ہوئی تو کہنے لگی کہ میرے ہسبینڈ نے پاکستان کی ٹکٹ کروا دی ہے کسی دنوں کی. بس فون پہ میرے منہ سے اتنا ہی نکلا، اچھا ان دنوں کی؟ ان دنوں تو میرا پلان ہے آنے کا ناروے، میں نے ان کو اتنا کہہ دیا. لیکن میں دل سے تھی کہ ٹھیک ہے جانے جائیں، کوئی بات نہیں، جہاں جانا میں نے کہا اچھا ٹھیک ہے یہ ہوگا. اب مجھے 100% یقین تھا کہ وہ جا رہی ہیں وٹ ایور. آج صبح میٹنگ تھی ایک، تو میں نے ایسی ساتھیوں کے بارے میں پوچھ رہی تھی تو میں نے کہا کہ اچھا وہ باجی تو جا رہی ہیں نا، کہتی وہ تو نہیں جا رہی. میں نے کہا اچھا مجھے تو انہوں نے کہا تھا کہ میرے میاں ٹکٹ لے آئے. پھر وہ باجی نے کہا کہ میرے پاس آئی تھی تو مجھے کہتی ہیں کہ جانا تھا پر مجھے تو جی استاذہ نے منع کر دیا تو میں تو نہیں جا رہی. یہ تم ساریاں کیسے چلی جاتی ہو پاکستان؟ میں تو نہیں جا سکتی، مجھے انہوں نے کہہ دیا. ان کی اس بات سے مجھے پتا چلا کہ اب وہ نہیں جا رہی. اب میں ان کو فون کروں گی، ان کے حالات پوچھوں گی، بھائی کیا ہے، کیسے حالات ہیں. میں نے کہا تھا لیکن، اور یہ آج کی بات نہیں ہے، پچھلے 4 سال سے میں ان کو دیکھ رہی ہوں. پیار سے لاڑ سے بھی کبھی کہہ دو نا نہیں نہیں ابھی نہ جائیں، آپ کی ادھر ضرورت ہے، تو وہ نہیں جاتی. کورس شروع ہونے سے لے کے شاید پچھلے سال جب میں ادھر تھی، اس کے بعد میرا خیال ہے پچھلا سال جو گزرا ہے اس کے پہلا، تو کہنے لگی کہ میں اب 3 سال بعد پاکستان جا رہی ہوں. جو ہر سال 6 مہینے پاکستان رہتے تھے، 6 ادھر رہتے تھے. کیوں؟ کہ میں نے کہہ دیا میں نے کورس چھوڑ کے نہیں جانا. جب میں ادھر ناروے سے ادھر آئی ہوں نا پچھلے رمضان کے پہلے، اس کے قریب وہ پہلی دفعہ پاکستان گئیں جب سے وہ پڑھنے پڑھانے پہ لگی ہوئی ہیں، کیونکہ وہ اپنے اوپر لے لیتی ہیں. تو میں سوچ میں پڑ گئی کہ ایسے بھی لوگ ہوتے ہیں، وجہ کیا کہ ان کو ایسا. اور اب کیا اس سے کوئی دعا نہیں نکلی ہوتی دل میں، اور ان کی ذمہ داریاں، اور جو بتاتے ہیں، جو آپ کو طریقہ کار بتا رہی ہوں کہ لوگ اپلیکیشن دیتے ہیں، پھر وہ اپلیکیشن ہم لوگ اکٹھی کر کے تو اس کو ریویو جب کرتے ہیں، دیکھتے ہیں کوئی حرج نہیں ہے، جائیں پھر اسی پیپر پہ ان کو دعا لکھ کے دیتے ہیں. میں خود اپنے ہاتھ سے لکھتے ہیں استود اللہ الذی لا تدیع ودایع، استود اللہ دینک وامانتک. پھر ساتھ ہی ان سے پوچھا جاتا ہے، پھر ہم ان کو کہتے ہیں ٹھیک ہے آپ جا سکتے ہیں، ایک چھوٹی سی میٹنگ ہے. پھر ان کو ایسے 10-15 منٹ کے بریک میں اینڈ پہ بلاتے ہیں، کس شہر جا رہی ہیں، کہاں جا رہی ہیں، اچھا وہاں کیا کر سکتی ہیں، دعویٰ سیریز دے دیتے ہیں، کوئی کلاس شروع کر لیں، پاکستان کے ناطے سے ہیں تو وہاں کوئی آپ کی ہیلپ کرے تو وہ سچی بات ہے وہاں جا کے بھی کچھ نہ کچھ چھوٹا موٹا کام کر کے آ جاتے ہیں. دعائیں بھی ملتی ہیں، ٹارگٹ بھی ملتا ہے. یعنی جو جاتا ہے شاید ہی واپس آتے ہوئے اس کے پاس اسکول کا سوٹ کیس نہ آتا ہو. اسکول کا ہر بندہ جو جاتا ہے، آج بھی ایون صبح جو میٹنگ ہے اس میں پتا چلا کہ آج شام کو اسٹوڈنٹس میں سے ایک اسٹوڈنٹ ہے، ان کے ہسبینڈ جا رہے ہیں تو وہ ایک فنکشن ہو رہا ہے، اس کے کارڈ چھپوانے کا شوق ہے تو وہ کہہ رہے ہیں ہم پاکستان سے چھپوا رہے ہیں، اور وہ لے کے بھی جائیں گے لے کے بھی آئیں گے. اور پتہ نہیں عجیب و غریب کہانی ہے. وجہ یہ کہ اپنا کام ہے، اپنا کام ہے. بچوں کی شادیوں کے جیسے لوگ کارڈ چھپاتے ہیں نا، وہ کارڈ کے روز سیمپل بھیج رہے ہیں، ہم یہ چھپوا لیں اپنی تکمیل کے، یہ کر لیں وہ کر لیں. میں تو بولتی بھی نہیں، جو کرنا کرے، میں کیوں بولوں. لیکن فرق پتہ چلتا ہے جب میں کسی کام کو اپنا کام سمجھوں گی یا اپنا نہیں سمجھوں گی. تو لہٰذا لم یصحبو، کام کو دھورا چھوڑ کر اپنی مرضی سے مت جاؤ. ایسا کرنے والے سب سے بڑا نقصان اپنا کرتے ہیں. آپ نے نام سنا ہوگا ایک بہت اچھے مبلغ، کہہ لیں ملک غلام مرتضیٰ صاحب کا نام سنا ہوگا، ٹی وی پہ بھی آتے تھے. میرا بہت ہی وہ کہہ لیں ابتدائی شعور کا سفر ان کے ساتھ، ان کے ٹی وی پہ لیکچر سنتی تھی میں جب بھی کبھی آتے تھے نا، تو میں تب بھی سوچتی تھی یہ اتنے آرام سے کیوں بولتے ہیں، سب تو بڑھ کے مارتے ہیں، یہ اتنے آرام سے کیوں بولتے ہیں. تو ان کی بیوی کا ایک واقعہ میں سن رہی تھی کہ ایک دفعہ ان کو کہیں جانا تھا درس کے لیے، تو اتنے بیمار تھے کہ گولیوں پہ گولیاں کھا رہے ہیں. تو بیوی نے کہا کہ اللہ کے بندے چھٹی کر لو مت جاؤ. کہنے لگا اللہ کی بندی، بڑی مشکل سے یہ جاب ملی ہے، اللہ کو نہیں بندوں کی ضرورت، مجھے اس جاب کی ضرورت ہے، میں نہ گیا تو اللہ کسی اور کو میری جگہ بھیج دے گا. اور کہتی وہ بیماری میں چلے گئے وہاں. اور ایسا ایک بندہ نہیں، ایسے بہت سارے لوگ ہیں. چلیں یہ تو اب سارے وہ والنٹیئرز اور ساتھیوں کی بات ہے نا، مسئلہ صرف اتنا ہے جو لوگ کہتے ہیں، حالانکہ میں اس کو بالکل نہیں مانتی. لوگ کہتے ہیں نہیں آپ پیسے دیں لوگوں کو، پھر دیکھیے لوگ کتنا کام کرتے ہیں. کبھی ایسا ایشو ہوتے ہیں، ہر جگہ ہوتے ہیں. تو میں نے کبھی کسی سے مشورہ، کہتے ہیں نہیں اصل میں والنٹیئرز ہوتے ہیں تو پھر آپ ان کو پوچھ نہیں سکتے پیسے دیں. یقین کریں جس کو پیسے دینے شروع کریں، نہ دین رہا نہ پیسہ رہا، 2-4 مہینے میں وہ بندہ ہی چلا جاتا ہے. پھر وہ ہر چیز پہ گنتے ہیں، اچھا ادھر 1 گھنٹے کا یہ ملا تو ادھر یہ ملے گا. मैं कहती हूँ जिसको आपने अपने इस काम से हटाना है ना उसको पैसे दे दें। एक होते जरूरत के तहत, चुप करो ले लो, पकड़ो मुट्ठी बंद कर दी, चलो तुम्हारी जरूरत है ले लो, ये और बात है। तो ये जो भाव तो करके बैठते हैं ये तो आप रुसवा कर देते हैं दीन को, ये तो जुल्म की हद है। कागजी कार्रवाइयां करें जो मर्जी, लेकिन दीन की ये रूह नहीं है। तो इस तरह से नुकसान क्या होता है, आज दीन का नुकसान क्यों हो रहा है कि दुनिया के एक्सपर्ट्स मौजूद हैं और दीन के लिए अल्लाह माफ करे आधे तीतर आधे बटेर। जो काम आप दीन के लिए किसी को बैठाते हैं उसको बुरा आता ही क्यों नहीं है, स्पेशलिस्ट नहीं है, क्योंकि हमने दीन को आधा रखा है। याद रखिए दीन का काम खेल तमाशा नहीं है। चले एक आखिरी बात आप सबको भी तो कह दूं, आप दूसरों को क्यों देख के खुश हो, आप भी तो दीन के नाम पे आए हैं ना। हमें अम्र है, आज तक आपने कितने सबक मिस किए, कितनी छुट्टियां हुई, कौन है आप में से जो कह सकता है कि 181, 182 सबक मैंने पूरे किए। अगर आज पूरे नहीं, आज कुछ नहीं, अल्हम्दुलिल्लाह मुबारक की बात है जिनका कोई सबक मिस नहीं हुआ, और अल्लाह करे आगे भी कोई ना मिस हो आपका। पूछना तो दूर की बात, इत्तला भी नहीं लोग देते। परमिशन तो दूर की, देखिए परमिशन लेने के लिए कि बताओ और फिर इंतजार करो, इजाजत देते हैं अल्लाह अपने नबी को, कह रहे फैजस्ताजनुकल इबादी अमरिहिम शानिहिम फाजल्ली मन शेता, फिर भी कोई जरूरी नहीं कि इजाजत मिले। नहीं छुट्टी मंजूर हुई जी, आपको छुट्टी नहीं मिल सकती, कोई कर सकता है। इतने हमारे तो मैं कहती हूँ खिलाफ लोग पुलिस को लेके आ जाएं कि ये देखें हमारे घर खराब कर रहे हैं, हमें छुट्टी नहीं दे रहे। नहीं देते तो हम ही आपको छुट्टी देते हैं। जरा सी भी तकलीफ नहीं होती हमें बाज़ औक़ात अपने दीन के हिस्से को कम करते हुए, बल्कि हक समझते, कहते हैं ये बैलेंस्ड लाइफ है, सब साथ लेकर चलना है। जरूरत है इस बात की कि एतमाद हो, किसी बंदे को किसी पर बदगुमानी ना हो कि हाँ जी काम के वक्त इन्होंने तो आना नहीं, अब चंद बातें करके इसको समाप्त करें। कैसे खूबसूरत निजाम चलता है, नंबर एक काम देने वाले और काम करने वाले, या जैसे आप और मैं स्टूडेंट्स हैं टीचर्स हैं, एक दूसरे पर एतमाद हो, नंबर एक सबसे बड़ी चीज एतमाद है। ना टीचर्स ये सोचें कि बस ये तो बहानेबाज हैं, इन्होंने तो कभी नहीं आना और वो इनको तो काम को तो मुश्किल लगने लगता है, और ना टीचर्स बिल्कुल अपोजिट समझें और ना स्टूडेंट समझें। बदगुमानी नहीं होनी चाहिए, जाए जरूरतें हैं, किसी की भी मजबूरी है, खुद डायरेक्ट बैठकर उस बात को डिस्कस करने की जरूरत होती है। देखिए मजबूरियां जिंदगी में होती हैं, आप देखिए आप कहीं मिसाल है कि किसी जगह 10,000 की पे लगे हुए हैं, मजबूरी हो तो लोग जाते हैं ना ओवरनाइट, कोई मर गया, कोई जी गया, कोई हॉस्पिटल चला गया, तो किसी ने इतना तो नहीं छोड़ा होता। लेकिन ये जो रवैया होता है ना कि इसको हमने बिल्कुल कोई अहमियत ही नहीं देना, और मेरे से मैं एक जुमला आज सुबह आया, मैंने लिख लिया अपने नोट्स में, फिल इन दी ब्लैंक्स। क्या होता था, एक जुमला हम लिखते थे और उसमें खाली जगह होती थी, कहते थे इसको फिल करो। आज हमारा दीन वाला काम जो है ना वो फिल इन दी ब्लैंक्स है, कुछ ना कुछ खाली है। जिस दीन पे शऊर होगा, संजीदगी होगी, जिस दिन दीन सीखने वाले और सिखाने वाले कमिटेड होंगे, उस दिन जहालत खत्म हो जाएगी। जरूरत इस बात की है कि इस हुक्म पर अमल किया जाए। और याद रखिए हम बच नहीं सकते अल्लाह ताला से, इधर से जल्दी निकलेंगे वहां फंस जाएंगे। ज़कात नहीं देंगे वो माल दूसरे माल को खा जाएगा, आप दीन के ऊपर पैसा नहीं लगाते वो पैसा किसी मुकदमे या किसी डॉक्टर की फीस में चला जाएगा। ये मैं नहीं कह रही, आप कहें तो मैं आपको ये बातें लिखी हुई किताबों में से बता दूं। पहले मैंने आज सोचा कि इस आयत को पढ़ाऊंगी तो शायद आप में से कोई सोचे कि ये मेरी आप लोगों के लिए राय है, अल्लाह ना करे बदगुमान ना हो, मेरे दिल में आप में से किसी के लिए ऐसी बात नहीं है। मैंने दिल में सोचा चले आज ऐसा करती हूँ, दो तीन नाम बताती हूँ इंग्लिश के उर्दू के, तो ये आयतें हम किसी और की तफसीर से सुनते हैं, पर वो इतना टाइम ही नहीं होता, क्योंकि फिर मुझे तो थोड़ी बहुत पढ़नी थी ना। मैंने कितने लोगों की जुबान से ये जान के आयतें सुनी, यकीन करें मुझे लगा कि ये मैं बोल रही हूँ, हर एक का एक ही रोना है, रोग ही है। हमारी एक उस्ताद है, वो कहती हैं कि मैंने सबसे बड़ा जो गम पिछली 10, 8, 10, 20 साल की जिंदगी के पढ़ने पढ़ाने से देखा वो यही देखा है कि लोग जो ही जाती काम पड़ता है दीन को पीछे, वो कहते हैं कि बस। और मैंने पूछा अपनी एक उस्ताद से एक मौके पर कि आपने इतने सालों के काम में जो हो रहा है या करते हैं उसमें क्या आपको चैलेंज है, कहने लगे अच्छे लोग कमिटेड लोग नहीं मिलते। मैंने कहा आपको नहीं मिलते, कहती नहीं मिलते। यकीन करें डोरी हैं पतली पतली सूखी सूखी जिनसे अल्लाह दीन के काम ले रहा है, मैं कई इदारों के अंदर से जानती हूँ। इस पाकिस्तान के छोटे से ट्रिप में भी एक मीटिंग थी एक इदारे वालों से, सिर्फ मैंने कहा आपका एक मसला है, और वो खुद बोल रही थी रो के कि हमारे पास कमिटेड लोग नहीं है। बंदा ठीक नहीं है, उसने कहना जी रिकॉर्डिंग नहीं ठीक, नेट नहीं ठीक, फुला नहीं ठीक, कोई दूसरा आएगा सब ठीक है, बंदा नहीं ठीक आपका, इसको ठीक करें। تو دعا کریں کہ اللہ سبحانہ تعالیٰ ہمیں کہیں کھپا لے اس راستے میں. انفرادی سے زیادہ یاد رکھیں اجتماعی کاموں پہ اللہ پوچھے گا. نماز روزہ اللہ شاید ہمارا مجبوری کا معاف کر دے گا, لیکن ہماری وجہ سے اگر اجتماعیت کو نقصان ہوا تو یہ بہت تکلیف کی بات ہے. اپنے لیے جیے تو کیا جیے, اصل بات یہ کہ تم دین کو فائدہ دو. یہ ہے اس سوسائٹی کا نور جس کا اللہ نے ہمیں حکم دیا. اگر آئیڈیل مسلم سوسائٹی دیکھنی ہے تو دوسروں کے لیے تڑپنے والی سوسائٹی ہوگی, پھر دیکھیں گے آپ انشاءاللہ, پھر آپ فائدہ لیں گے. کسی نے غیر مسلم سے پوچھا کہ تمہیں مسلمانوں سے ڈر لگتا ہے؟ کہنے لگا ہمیں ابھی نہیں لگتا. ہاں اس دن لگے گا جب مسلمان عید کی نماز کی طرح فجر کی نماز میں مسجدوں میں جمع ہوں گے, اس دن ہم ان مسلمانوں سے ڈریں گے. تو اللہ کا فیصلہ سن لیجیے. آخری حکم ہے آیت نمبر 64, بہت پیار. اب اس آیت کو سنتے ہیں ساری چیزوں سے بے نیاز ہوں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں یہ ساری باتیں اب تم نے سن لی, سورت نور سن لی, پڑھ لیا, حکم جان لیے, تو اللہ ان للہ ما فی السماوات والارض, خوب سن لو, آگاہ ہو جاؤ, کان کھول لو. یقیناً اللہ ہی کے لیے ہے جو کچھ آسمانوں اور زمین میں ہے. قد یعلم ما انتم علی, وہ خوب جانتا ہے تم جس حال پر بھی ہو. اللہ کو تمہارے سارے کی فکر ہے, غم نہ کرو. تم ایمان اور یقین کے حوالے سے کہاں کھڑے ہو, عمل کے ناطے سے کہاں ہو, دل میں کیا ہے, آمننا و صدقنا ہے, سمعنا و اطعنا ہے کہ سمعنا و اطعنا ہے. اللہ کو سب پتہ ہے, تمہارے ایمان کی کیفیتوں کو جانتا ہے, تمہاری نیتوں کا اخلاص جانتا ہے, تمہارے عمل کی تڑپ کو جانتا ہے. بس تم ایک چیز کی فکر کر لو کہ وہ یوم یرجعون الی, جس دن وہ لوگ پلٹائے جائیں گے اس کی طرف. یہ ہے کام کرانے کا موٹیویشن, کیٹلسٹ ہوتا ہے نا جس سے عمل تیز ہو جاتا ہے. اللہ کے راستے کے کام صرف وہ کرے گا جس کو یقین ہے کہ یرجعون الی, رب کو منہ دکھانا ہے. فَيُنَبِّئُهُمْ بِمَا عَمِلُوا, پھر وہ ان کو جتلا دے گا جو کچھ بھی انہوں نے عمل کیے ہوں گے. کیونکہ وَاللَّهُ بِكُلِّ شَيْءٍ عَلِيمٌ, اللہ تعالیٰ ہر چیز کا علم رکھنے والا ہے. اب اس پہ آپ خود سوچئے, اللہ کو سب پتہ ہے, اللہ سے کچھ نہیں چھپا. میری مجبوریاں, میری بیماریاں, میرے پریشانیاں اور میری ڈھیلا پن اور میری سستیاں, اچھی باتیں بھی سوچیں اس میں, بری بھی سوچیں, پھر آپ کو لگے گا اللہ کی ذات آپ کے کتنا قریب ہے. اور قد یا علما, مضارے کے سیگے پر جب قد لگ جاتا ہے نا تو یقین کے معنی ہوتے ہیں, جیسے یہاں اللہ کو سب پتہ ہے. تمہارے اعمال تمہارے اپنے سامنے آئیں گے, کون کیا کر رہا ہے, کس حال میں, کتنا مجبور ہے, اندر کیا باہر کیا, اس کو سب پتہ ہے. کتنے لوگ جمو گے آگے جا کر اور کتنے لوگ اللہ نہ کرے کہ پھر دنیا داری میں پڑ جاؤ گے, یہ اللہ کو پتہ ہے. تو یہ تھی سورت نور. آخری آیتیں تو بالکل توڑ کے رکھ دیتی ہیں بندے کو. یقین کریں ہنسنے کو دل نہیں کرتا, بولنے کو دل نہیں کرتا, ایسے دل کرتا ہے کہ بس کوئی چادر کا کونا لے کر نا تو اس میں پھوٹ پھوٹ کے رو کہ اللہ مجھے معاف کر دے. اللہم اجعل فی قلبی نورا وفی بصری نورا وسمعی نورا لسانی نورا. دعا کرتے ہیں کہ اللہ تعالی ہمیں علم کا نور دے دے, اس طرح اس نور کو ہماری زندگی میں ڈال دے کہ ہم نہ صرف یہ کہ خود اس نور میں رنگ جائیں بلکہ دوسروں کو روشنیاں بانٹیں. قبر کے اندھیرے بڑے گہرے ہیں, خواہشوں کے اندھیرے, دنیا پرستی کے اندھیرے. آپ کو بڑی سے بڑی دولت مل جائے دنیا کی اور اس کے اگلے دن آپ کا انتقال ہو جائے. کل ایک سسٹر کے گھر ہم گئے, ان کے بھائی کا بیٹا 25 سال کا بچہ فوت ہوا ہے, 2 ویک شادی کو ہوئے, صحت مند, ہیلدی فٹ بال کا پلیئر. ماں باپ نے کیا کچھ دیکھ کے شادی کی ہوگی نا. شادی کے صرف 2 ویک بعد کچھ تکلیف ہوئی ہے, بیمار ہوا ہے ایک کچھ مہینے رہ کر, اور کل اس کی ڈیتھ ہو گئی ہے. اور شاید اس کی ڈیتھ کے بعد پتہ چلا کہ بیوی پریگننٹ ہے, 8-9 مہینے کی ڈیتھ. کون جیتا ہے تیری زلف کے سر ہونے تک؟ کون کہتا ہے کہ میں جیوں گی بہت؟ ہم میں سے کسی کو نہیں پتا. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک.